அஸ்ஸலாமு அலைக்கும் வரஹ்மத்துல்லாஹி வபரகாத்துஹு. அல்ஹம்துலில்லாஹி பினேமத்திஹி தத்திமு ஸாலிஹாத் லா ஹவ்வல வலா குவ்வத இல்லா பில்லாஹ். அல்லாஹ் தஆலா கி தௌஃபீக் ஔர் உஸ்கி ரஹ்மத் ஸே ஆஜ் ஹம் ஏக் நயா சில்சிலா ரூஹுல் குர்ஆன் கே நாம் ஸே ஷுரு கரேங்கே. பஹுத் சாரே லோகோ கே ஜெஹன் மே சவால் ஹோகா கி இஸ் சீரீஸ் மே ஹம் கியா கரேங்கே. تو چند باتیں اس کے تعارف کی کر کے بات شروع کروں گی. اور وہ کیا ہے کہ دورہ قرآن اللہ تعالیٰ کی رحمت سے ایک بہت ہی مؤثر ذریعہ ہے رمضان میں مختصر سے اوقات میں قرآن پاک کے ترجمے کو سمجھنے کا. لیکن بعض اوقات ہوتا کیا ہے کہ جب ہم ایک پورے پارے کو ہدف بنا کر ترجمہ بھی پڑھتے ہیں, پھر ہم اس میں سے کچھ اہم نکات بھی لینا چاہتے ہیں, تو وقت دو سے تقریباً تین گھنٹے کے بیچ میں چلا جاتا ہے. اور آج کے دور میں بہت سارے لوگ مصروفیت کی بنا پہ اتنا وقت بھی نہیں دے پاتے. تو روح القرآن دور قرآن کی ایک بہت ہی نئی خوبصورت قسم ہے. اس میں ہم وہ سب کچھ کریں گے جو آپ کو کسی مصحف میں نہیں ملے گا. ترجمہ قرآن آج کے دور میں ای اور ہارڈ کاپیز سب چیزوں میں موجود ہے. اگر آپ ہر پارے کا ترجمہ اپنے حساب سے خود سے بھی پڑھنا چاہیں تو ان شاء اللہ تعالیٰ روح القرآن میں آپ کو پورے پارے کی روح دوں گی. کیا ہوگا ابھی آپ دیکھیں گے. ابھی اس میں ہم فلو چارٹس, مائنڈ میپس اور مین پوائنٹس کی صورت میں پورے پارے کا ربط دیکھیں گے. یعنی کسی بھی چیز کی جو روح ہوتی ہے نا, اصل چیز وہی ہوتی ہے. تو یہ میرا خیال ہے کہ ہر اس ساتھی کے لیے ہے کہ جو کم وقت میں قرآن پاک کو سمجھنا چاہتے ہیں. آئیے شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم, اما بعد فاعوذ بالله من الشيطان الرجيم, رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي, رب يسر ولا تعسر وتمم بالخير. الف لام میم. پہلا پارہ روح القرآن. اس سے پہلے کہ ہم پارے پہ چلے, تھوڑا سا تعارف لیجئے کہ قرآن پاک کو سمجھنے کی کیا اہمیت ہے. کیونکہ جب تک ہمیں کسی کام کی اہمیت نہیں سمجھ آتی, ہم وہ کام کر نہیں پاتے. تو حقیقت یہ ہے کہ قرآن پاک سیکھنا دنیا اور مافیہا میں سب سے بہترین عمل ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, جس کے ساتھ اللہ تعالیٰ بھلائی کا ارادہ فرماتے ہیں اس کو دین کی سمجھ دے دیتے ہیں, اور علم لینے والے, علم دینے والے اور اس کی معاونت کرنے والے, یہ سب اللہ کی رحمتوں میں ہوتے ہیں. گویا کہ آپ کہہ سکتے ہیں کہ قرآن کا علم ملنا اللہ تعالیٰ کی طرف سے ایک بھلائی ہے. اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک حدیث سے پتہ چلتا ہے کہ قرآن پڑھنے والے اللہ کے خاص لوگ ہیں. خاص ستو, یعنی ہم میں سے ہر ایک کو وی آئی پی بننے کا شوق بھی ہوتا ہے. ہم چاہتے ہیں کہ ہمیں اللہ سبحانہ تعالیٰ دنیا میں رہتے ہوئے بھی عزت دے اور آخرت میں بھی. آپ یہ کہہ سکتے ہیں کہ جو قرآن پاک سیکھتا اور سکھاتا ہے, اللہ سبحانہ تعالیٰ اس کو دنیا میں بھی عزت دے دیتا ہے اور آخرت میں بھی عزت دے گا. اور قرآن پاک پہ غور و فکر کا حکم تو قرآن پاک نے خود بھی دیا ہے. افلا یتدبرون القرآن, کیا تم قرآن پاک پہ غور و فکر نہیں کرتے, تدبر نہیں کرتے؟ اور کیا ملے گا؟ سوال لکھیے. قرآن کریم پڑھنے سے کیا ملے گا؟ سب سے پہلی بات ہے کہ اللہ کا قرب ملے گا. دنیا میں یہ کبھی بھی ایسا نہ ہوا ہوگا کہ لوگ کسی رائٹر کی کوئی کتاب پڑھے بغیر اس سے معروف ہو جائیں, کسی کرکٹر کا کھیل دیکھے بغیر اس سے معروف ہو جائیں. ہم جس کی کوئی بات سنتے ہیں تب ہی ہم اس سے آگاہ ہوتے ہیں. تو قرآن کیا ہے؟ بل ہوا کلام اللہ, یہ اللہ کا کلام ہے. قرآن پاک اللہ تعالیٰ کا کلام ہے. اگر اس وقت آپ کو اور بھی زیادہ خوشی دینے کے لیے بول دوں کہ اس پوری کائنات میں ہر چیز مخلوق ہے, لیکن ایک چیز وہ اللہ کے وجود کا حصہ, اور وہ قرآن پاک ہے. کسی کی آواز سن کر اس کی یاد آتی ہے؟ آپ کسی کی تصویر دیکھیں تو آپ کو اس کی یاد آتی ہے؟ یہ تو ہمارے انسانی معاملے ہیں نا. اللہ تعالیٰ کے لیے تو کوئی مثال نہیں ہے. لیکن قرآن پاک اس دنیا میں اللہ کے وجود کا ایک حصہ ہے. لہٰذا آپ کہہ سکتے ہیں کہ قرآن پاک پڑھنے سے اللہ تعالیٰ کا قرب ملتا ہے. اور جتنا قرآن پاک میں الاسماء الحسنیٰ کا تذکرہ ہے, کہیں اور نہیں ہوگا. تو جتنا آپ قرآن پاک پڑھتے جائیں گے آپ کو اللہ سبحانہ تعالیٰ کی قربت محسوس ہوگی. پھر دوسری چیز یہ کہ اسے حکمت اور دانائی ملتی ہے. حکمت کیا ہوتی ہے؟ ہر چیز کو وہ اس طرح کرنا جیسا کرنے کا حق ہے. وقت, جگہ, میں خواتین کو عموماً مثال دیا کرتی ہوں کہ کھانا بنانے میں ہر عورت ہی کھانا بناتی ہے, لیکن کچھ کا ٹیسٹ بہت اچھا ہوتا ہے, کچھ کا کم. فرق کیا ہے؟ نمک مرچ, کمی بیشی, کسی نے زیادہ پکا دیا, کسی نے کم پکا دیا. तो हिकमत क्या है चीज़ों का रेशो और प्रोपोर्शन ठीक रखा जाए। आप और मैं दुनिया में मुख्तलिफ किस्म के किरदार अदा कर रही हैं, तो जब अल्लाह सुबहाना तआला ने आपके मेरे लिए मुख्तलिफ रूप रखे हैं, तो हम एक माँ होने के नाते अच्छी माँ होना चाहते हैं, बीवी बहन बेटी और इसी तरह मर्द हजरात भी अपने हर रूप में कामयाब होना चाहते हैं। तो कुरान आपको इस काबिल करेगा कि आप अपने रिश्तों को कैसे निभा सकें, इससे आपको हिकमत मिलेगी। और सबसे बड़ी बात, इहदिनस सिरातल मुस्तकीम, हिदायत मिलेगी जिसके लिए हम दिन में कम अज़ कम 17 बार अल्लाह ताला के आगे हाथ उठाते हैं कि अल्लाह हमें हिदायत दे दे। हिदायत क्या है? वो भी ज़िंदगी गुजारने का तरीका है, आप इस दुनिया में कैसे जिएं, और फिर ये दुनिया से अगली दुनिया का सफ़र सिराते मुस्तकीम पे कैसे चले। फिर इसके बाद एक और बहुत ही बड़ा फ़ायदा है कुरान पाक पढ़ने का कि इंसान काबिले रश्क हो जाता है। इस वक्त भी मालूम लोगों में से आप कुछ लोगों को जहन में लाइए, चाहे वो इमाम हरम हो, वो सुदेस साहब हो, या वो कोई आलिम हो, वो आपके अपने शहर में किसी मस्जिद के खतीब हो, क्या आप उन पर रश्क नहीं करते? कई ऐसी चीज़ें होती हैं जो हम खुद नहीं कर पाते, लेकिन हमारा हम दूसरों को करता देखकर उन पे, बल्कि उनके माँ बाप पे रश कर रहे होते हैं कि इनके माँ बाप कौन हैं जिनको अल्लाह ने इतना नवाजा, और इस तरह तो आप काबिले रश्क होंगे। अल्लाह ताला के नबी ने फरमाया कि कुरान या इल्म अपने साहिब की शान बढ़ाता है। आज अगर आप इल्म लेने के लिए थोड़े से आजिज़ होते हैं, थोड़ी मेहनत करते हैं, आपको घरों से निकलना पड़ता है, राइड्स लेनी पड़ती हैं, इस वक्त भी आप बैठकर सुन रहे हैं, तो ये सारी मेहनतें वसूल हो जाएंगी और एक दिन आएगा कि लोग आप पे रश करेंगे। फिर इसके बाद एक और चीज़ जो अल्लाह के नबी की हदीस से पता चलती है कि जन्नत का रास्ता आसान हो जाता है, सखलल्लाहु लहू तरीकल जन्ना। हम इसे हर एक अपनी तबीयत के एतबार से जन्नत में जाने का हाहा है, लेकिन कैसे? इल्म के रास्ते। इसकी छोटी सी मिसाल दे देती हूँ कि आज के दौर में गूगल मैप्स, लोकेशन और इसी तरह से डायरेक्शंस मालूम करने के कई कई गैजेट हैं। पहले दौर में लोग ढूंढते हुए भूलते हुए कई गलियों में से गुजर कर आते हुए फिर कहीं पहुंचते थे। क्या आज ऐसा नहीं होता? 1000 किलोमीटर दूर भी जाना हो ना, तो आपके घर से लेकर अगले के घर तक आपको वो मशीन पहुंचा देती है। कुरान जन्नत का नेविगेटर है। आप इसमें डायरेक्शन डालिए, मुझे जन्नत मावा चाहिए, मुझे जन्नत अलफिरदौस चाहिए, मुझे जन्नत नाइम चाहिए, आप जो एड्रेस डालें और साथ ही साथ उनको फॉलो भी करें। ये तो नहीं हो सकता कि नेविगेटर कह रहा है कि कीप राइट और आप लेफ्ट पे चले जाएं, वो कि कीप गोइंग और आप उलट तरफ चल पड़े। बल्कि आपने देखा होगा कि जो ही आप ज़रा सा भूलने लगते हैं ना, गलत टर्न लेते हैं, तो वो आपको फौरन कहता है प्लीज़ टेक यू टर्न, रास्ता बदले। एक बार कहेगा, दो बार कहेगा, तीसरी बार के बाद फिर वो खामोश होकर फिर वहीं से कोई रास्ता निकाल लेता है। बस इसको जहन में ले लीजिएगा। कुरान आपको इतने खूबसूरत तरीके से जन्नत के रास्तों में ले जाएगा, शॉर्टकट्स भी दिखाएगा। बड़ी मज़े की बात है, कुरान पढ़ने के बाद आपको शरीयत का वो हिस्सा समझ आ जाता है जो शॉर्टकट भी होता है। हमने कुरान पाक को दूसरों की नज़रों से देखा, दूसरों की ज़ुबानों से सुना, कभी किसी के अफकार की रोशनी में, कभी किसी के अफकार की रोशनी में। बराह रास्त कुरान पाक के साथ ताल्लुक़ जोड़ने से आपको बहुत सारे अंदर के रास्ते भी मालूम हो जाते हैं। और इसी तरह से एक और फ़ायदा क्या है कि क़यामत के दिन दरजात की बुलंदी होगी। हदीस से पता चलता है कि अल्लाह ताला साहिबे कुरान को कहेगा कि इक़रा वरक़ा, पढ़ता जा और ऊपर चढ़ता जा, तेरा दर्जा वही होगा जो तू आखिरी आयत पढ़ेगा। इसीलिए आज बहुत सारे लोग अपने बच्चों को हाफिज़ बनाना चाहते हैं ताकि उनके पढ़ने से हमारे भी दर्जे बुलंद हो जाएं। तो इस तरह के ये चंद फ़ायदे नहीं हैं, कुरान पढ़ने के इतने फ़ायदे हैं कि जिसको इस वक्त मैं सारे जमा नहीं कर सकती। और सबसे बड़ी बात है कि ये हमारी ज़रूरत है, ऑक्सीजन की हम सबको ज़रूरत है। हमने कभी अपने लिए चूज़ नहीं की कि मैं ऑक्सीजन लूँ कि ना लूँ। अल्लाह ने कुदरती तौर पे हमारे जिस्म में, रेस्पिरेटरी सिस्टम में हर चीज़ एम्पावर कर दी। कभी आपने किसी को देखा कि जिसको ऑक्सीजन लगी हो? कुछ बुज़ुर्ग ऐसे होते हैं जो आखिरी उम्र में बिल्कुल बेड रिडन हो जाते हैं। मैंने ऐसी एक खातून को देखा करीब से, 2-2.5 साल वो ऑक्सीजन पे रही। कभी रात सोते में भी अपने हाथ से अगर वो उसकी नाली को हटा देती तो सांस उखड़ने लगता। एक तो उनकी टेक केयर दिन की थी, रात को सिर्फ एक औरत या कोई भी उनके पास आके बैठ के देखता रहता था कि कहीं ये अपने हाथ से ना हटाएं। बस इस वक्त लीजिए, जिस तरह ऑक्सीजन मास्क की एक तार उतर जाए तो सांस उखड़ने लगता है। قرآن بھی آپ کا میرا ایک آکسیجن ماسک ہے. جو لوگ اس کی موجودگی میں زندگیاں گزارتے ہیں وہ بہت سودنگ. فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, پہ اللہ تعالیٰ نے ان کی زندگیاں رکھی ہیں, خوبصورت زندگیاں. ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا, ہے ہی اس کے لیے جو اس کے ساتھ ہے. اب ظاہر ہے کہ جب ہم کوئی کام کرتے ہیں تو پھر اس کو کام کو کرنے کے کچھ ادب آداب بھی ہوں گے. تو چند چیزیں آج ہی آپ کے سامنے رکھ دوں. قرآن پاک پڑھنے کے آداب کیا ہیں, اس کو آپ سیکھ رہے ہیں, آپ اس کو سمجھ رہے ہیں, تو مینرز کیا ہیں, ایٹیکیٹس آف گیٹنگ نالج آف قرآن. آپ دیکھیے کہ دنیا میں بہت سارے علوم ہیں نا, ہمارے بچے اسکولوں کالجوں اور یونیورسٹیز میں بھی جاتے ہیں, اس کے بھی بہت سے آداب ہیں, لیکن قرآن انوکھی کتاب ہے, یہ اللہ کا کلام ہے. اس وقت بھی خود کو خوش قسمت کہیے میں اللہ کا کلام سیکھ رہی ہوں. تو سب سے پہلی چیز خلوص نیت, علم حاصل کیجئے خلوص نیت کے ساتھ. للہیت, انی للہ, ہم کسی کے مرنے کی خبر سن کے کہتے ہیں انا للہ و انا الیہ راجعون. چلیے یہ تو ان کے ساتھ ہوا نا, اپنے لیے دن میں کئی بار یہ جملہ بولا کرے, انی للہ, میں اللہ کی ہوں. قل ان الصلاتی و نسکی و محیایا و مماتی للہ رب العالمین, کہ اللہ میرا جینا میرا مرنا سب تیرے لیے. دوسرا ادب اس کا کیا ہے کہ اس رستے پہ جو ہی آپ چلیں گے نا تو بہت سی رکاوٹیں آئیں گی, تو آپ نے استقامت کی دعا بھی کرنی ہے, اور ساری ہرڈلز ساری رکاوٹوں کو پیچھے ڈالتے ہوئے استقامت سے اس راستے پہ چلتے رہنا ہے. ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه, سورۃ حمیم سجدہ میں اللہ تعالیٰ فرماتے ہیں جو استقامت کے ساتھ اس رستے پہ چلتے رہتے ہیں ان پر فرشتے نازل ہوتے ہیں جو ان کو خوشخبریاں دیتے ہیں, جو ان کا ساتھ دیں گے. تو آپ کی زندگی میں کوئی مشکل آئے, آندھی آئے کہ طوفان آئے, گرمی ہے کہ سردی ہے, مہمان آ گئے یا کچھ ہو گیا, اللہ سے دعا کیا کرے کہ اللہ میرے اس رستے میں کوئی رکاوٹ نہ آئے, اور آج جو سفر میں نے شروع کیا ہے میں اس کو بالکل سورۃ ناس تک پورا کر سکوں. پھر اسی طرح ایک اور چیز کہ محنت, مشقت اور صبر, یہ تین چیزوں کے بغیر علم نہیں ملتا. ہر جمعے کو سورۃ الکہف پڑھتے ہوں گے ساتھی. حضرت موسیٰ علیہ السلام کا اپنے استاد کے ساتھ جو مکالمہ تھا اس میں ایک بات کیا تھی, اِنَّكَ لَن تَسْتَطِيعَ مَعِيَ صَبْرًا, اور اسی بات پہ پھر انہوں نے ان کو رخصت بھی کر دیا تھا کہ اب تم میرے ساتھ نہیں رہ سکتے, تو اس میں کچھ صبر تو ہوگا. اس وقت بھی اگر آپ میری ان باتوں میں سے کچھ پوائنٹ نوٹ کرتے جائیں, میرا گمان ہے کہ صرف سننے سے بھی فائدہ ہوتا ہے, لیکن جب ہم لکھنے میں اور اس کے اندر سے پوائنٹس لینے میں مگن ہو جاتے ہیں تو اس کی وجہ سے ہمارا فوکس بھی بڑھ جاتا ہے, اور وہ بات کل آگے کہیں بھی کوٹ کریں گے تو انشاءاللہ فائدہ ہوگا. اور پھر ایک اور چیز دے کر آپ کو سورۃ فاتحہ پہ لے جاؤں گی, اور وہ کیا ہے کہ علم کے حصول کی دعائیں کریے. دو دعائیں قرآن پاک میں سورۃ طٰہٰ میں موجود ہے, نبی صلی اللہ علیہ وسلم اور حضرت موسیٰ, یعنی دو جلیل القدر پیغمبروں کی دعاؤں میں سے ایک دعا, ربی زدنی علما, اے رب ہمارے علم کو بڑھا دے. آج ہم اپنی کوششوں سے ربی زدنی مالا, اللہ ہمارا مال بڑھا دے, یا ہم گھر بڑا کرنا چاہتے ہیں. انسانی فطرت کے مطابق دنیا کی نعمتوں کو لینا سرشت میں ہے, ہم اس پہ اس وقت کوئی بات نہیں کر رہے, لیکن جو سب سے بڑی دولت ہے نا وہ علم کی دولت ہے. تو آپ اپنی دعاؤں میں یہ شامل کیجئے کہ ربی زدنی علما. اسی طرح حضرت موسیٰ علیہ السلام کو جب پیغام دیا گیا کہ آپ نے فرعون کو میسج دینا ہے تو اس وقت کیا تھا, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. تو یہ چند ابتدائی باتیں تھیں جس سے انشاءاللہ آپ کو اور مجھے فائدہ ہوگا. آئیے بڑی محبت کے ساتھ, بڑے پیار کے ساتھ سورۃ الفاتحہ کو شروع کرتے ہیں.